कुराहरू विश्वासजन पवित्र पारिएको हुन्छ अर्थात् अलग गरिएको हुन्छ भन्ने कुरा गर्दैछन् होइन। अब पवित्रको अर्थ त अघि हामीले गऱ्यौँ, एउटा पवित्र जन भनेको अलग गरिएको अथवा छुट्याइएको जन। अनि यसको अर्थ बुझ्नलाई चाहिँ फेरि यो पवित्र बाइबल भनेर जब हामीले भन्छौँ नि, बाइबललाई पवित्र शास्त्र भनेको छ, यसको मतलब चाहिँ यो के हो, बाइबलले पाप गर्दैन भनेको हो र होइन? एउटा किताबले त पाप गर्ने नगर्ने भन्ने त भनिँदैन। पवित्र बाइबल भनेको चाहिँ यो अलग पुस्तक भनिएको हो, केवल मान्छेले मात्र पाप गर्ने नगर्ने हुन्छ, तर बाइबल पवित्र भन्न मिल्छ किनभने अरू पुस्तकहरूभन्दा यो अलग छ, परमेश्वरबाट उहाँकै मुखको साथले दिएको एउटै मात्र पुस्तक बाइबल हो, अरू कुनै पनि त्यस्तो छैन, यो अद्वितीय छ। त्यस्तै गरी ख्रिस्ट येशूमा अलग गरिएको एउटा विश्वासी पवित्र जन भन्नाले पनि त्यही अर्थ लगाउन सक्छ, अर्थात् जस्तो कि अघि हामी हिब्रू 3:1 हेर्यौँ, पवित्र भाइहरू भनेको छ, पवित्र जनहरू भनेको छ। त्यसैले हरेक विश्वासी चाहिँ अलग गरिएको छ, जस्तै कि यो पुस्तक अलग गरिएको पुस्तक हो, त्यस्तै हरेक विश्वासी पनि अलग गरिएको छ, फरक तुल्याइएको छ अरू व्यक्तिहरूभन्दा। जस्तो यो बाइबल चाहिँ अरू पुस्तकहरूभन्दा अलग तुल्याएको फरक पुस्तक हो, त्यस्तै साँचो विश्वासीहरू पनि परमेश्वरले अरूभन्दा अलग तुल्याउनु भएको छ, एक एक विश्वासीलाई अलग गर्नु भएको छ। त्यसैले हामीले के भन्न सक्छौँ भने हरेक विश्वासी पवित्र हुन्छ भन्न मिल्छ, हामीले यो पनि भन्न मिल्छ हरेक विश्वासी अलग गरिएको हुन्छ, हरेक विश्वासी फरक तुल्याइएको छ भन्न पनि मिल्छ, एउटै कुरा भनिरहेको छ। तर यो भन्न मिल्छ कि मिल्दैन, हरेक विश्वासी पवित्र जीवन बिताउँछ, यो चाहिँ अलिक फरक, यो चाहिँ उसलाई अलग गरिएको मात्र होइन कि अलग भएर हेरिरहेछ कि छैन भन्ने कुरा, यो दुईटा कुरा, दुईटा फरक फरक कुरा हुन्, अनि दुईटै कुरा हामीले बुझ्न आवश्यक छ। हरेक जीवन के अरे हरेक विश्वासी एउटा पवित्र जन झैँ जिउँछ भन्नु पनि यो बेग्लै कुरा हो, ऊ पवित्र पारिनु एउटा कुरा हो, पवित्र जीवन बिताउनु त बेग्लै कुरा। त्यसैले पहिला चाहिँ हामीले के मात्र अध्ययन गर्यो भने हरेक विश्वासी चाहिँ अलग गरिएको छ, पवित्र जन हो, उसलाई पवित्र पार्नु भएको छ। तर अब अर्को बुदा हेर्न थाल्नेछ, त्यो के भने तथ्य नम्बर 3, हरेक विश्वासी आफू अलग गरिएको हुनाले ऊ चाहिँ अलग जीवन अथवा पवित्र जीवन बिताउन जिम्मेवार छ। त्यसैले अहिलेको दुईटा चित्र भने नि, दुईटा हातले देखाउने थिएँ, एकातिर चाहिँ ऊ पवित्र पारिएको छ, अब चाहिँ ऊ पवित्र जीवन बिताउनु पर्छ भन्ने कुरा अध्ययन गर्नेछ है। एफिसी 4:1 हामी अध्ययन गर्नेछौँ, हरेक विश्वासी आफू अलग गरिएको हुनाले ऊ अलग जीवन बिताउन जिम्मेवार छ। एउटा अफिसले थुप्रै उम्मेद्वारहरूबाट एकजनालाई खजान्ची भनेर उसलाई अलग गर्यो र उसलाई जागिर दियो, अब ऊ चाहिँ खजान्ची भएर काम गर्नुपर्छ भने जस्तै हो कि? अरूहरू त लिएन, उनीहरू चाहिँ अब जाऊ भने उनीहरू गए अर्कै जागिर खोज्ने गए, तर एकजनालाई चाहिँ संयोगबाट खजान्ची भनेर छानिएको भने उसलाई अलग गरेको छ, अब ऊ खजान्ची भएर काम गर्नुपर्छ। त्यस्तै मानिसहरूको बीचबाट सुसमाचारद्वारा बोलाइयो, हरेकलाई बोलाए, तर कोही कोही आए साँच्चै नै विश्वास गरे, अब उसलाई चाहिँ पवित्र भनेर भनिएको छ, पवित्र जन, ऊ पवित्रतामा बोलाइएको छ, अब ऊ पवित्रतामा जिउनु पर्छ, परमेश्वरतर्फ अलग गरिएको छ, अब परमेश्वरतर्फ अलग भएर जीवन बिताउनु पर्छ। अनि एफिसी 4:1 यो ज्यादै ज्यादै महत्वपूर्ण आत्मिक सिद्धान्त चाहिँ यो शब्दहरूमा हामी लेखेको पाउँछौँ। एफिसी 4:1 यहाँ लेखेको छ, यसकारण म प्रभुको कैदी, पावलले जेलखानामा लेख्दैछन्, त्यसैले उसले भन्छ, म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। यसमा दुईटा कुराहरू छन्, पहिलो चाहिँ बोलावट, दोस्रो चाहिँ हिँडाए। पहिलोमा चाहिँ भनेको छ तिमीहरू एउटा बोलावटले बोलाइएका छौ, अनि दोस्रोमा भनेको छ अब त्यो बोलावटको योग्य चालमा हिँड। यो भनेको के हो हामी बुझ्न प्रयास गरौँ। पहिला चाहिँ बोलावट है ख्रीष्ट येशूमा भएको विश्वासीहरू उनीहरूको बोलावटको विषयमा विचार गर्नुछ। विश्वासीको बोलावट चाहिँ ज्यादै महान छ। परमेश्वरले हामीलाई जब बचाउनु भयो उहाँले हामीलाई अलग गर्नुभयो र आफू कहाँ बोलाउनु भयो। हामी भनौँ न यहाँ थियौ संसारमा पापमा है अनि परमेश्वरले हामीलाई बोलाउनु भयो म कहाँ हो अनि जुन परमेश्वरले बोलाउनु भयो हामीलाई उहाँ कहाँ बोलाउनु भएको है यसरी बोलाउनु अब उहाँ त पवित्र हुनुहुन्छ है अनि त्यसैले एकचोटि यहाँ पहिलो कोरिन्थी एकमा पल्टाउँदा पहिलो कोरिन्थी एकको नौ पदमा परमेश्वरले हामीलाई अलग गर्नुभयो होइन यहाँबाट अलग गरेर आफू कहाँ बोलाउनु भएको छ भन्ने कुरा हेर्न लागेको छ। पहिलो कोरिन्थी एकको नौ यहाँ लेखेको छ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसद्वारा तिमीहरू उहाँका पुत्र हाम्रा प्रभु येशु ख्रीष्टको संगतिमा के गरिएका छौ बोलाइएका छौ। त्यसैले है हामी चाहिँ प्रभु येशूको संगतिमा उहाँसँग हुनलाई उहाँसँगै हिँड्नलाई उहाँको जस्तै मन हुनलाई हामी बोलाइएका छौँ ख्रीष्टको संगतिमा। अनि बाइबलले चाहिँ यो अचम्मको यो बोलावटलाई चाहिँ तीन प्रकारले बयान गरेको छ। एक चाहिँ यो बोलावटलाई उच्च बोलावट भनेको छ, अर्को चाहिँ यो बोलावटलाई स्वर्गीय बोलावट पनि भनेको छ, अर्को चाहिँ यो बोलावटलाई पवित्र बोलावट पनि भनेको छ। तिनटै पद हामी हेर्नेछौँ है। सबभन्दा पहिला उच्च बोलावट फिलिपी तीनको चौधमा हामी हेर्नेछौँ। कतिचोटि विश्वासीहरूले यो शब्द यो बोलावट भन्ने शब्द नबुझेर चाहिँ एउटा गलत अर्कै खालको अर्थ र अथवा एउटा सीमित खालको अर्थमा प्रयोग गर्छन्। जस्तो कि कोही कोहीले भन्छ मलाई चाहिँ परमेश्वरले मिसनरी हुन बोलाउनु भएको छ, अथवा कसैले भन्छ मलाई चाहिँ पास्टर हुन बोलाउनु भएको छ। पास्टर बाइबलमा त्यसरी प्रयोग भएकै छैन। बाइबलमा त हरेक विश्वासी बोलाइएको छ, ख्रीष्टको संगतिमा बोलाएको छ, उच्च बोलावटले बोलाएछ, स्वर्गीय बोलावटले बोलाएछ, पवित्र बोलावटले बोलाए। अब त्यो मिसनरी हुनु पास्टर हुनु त्यो चाहिँ बेग्लै दानको कुरा हो, त्यसलाई बोलावट भन्ने शब्दले भनेको छैन है। अब यहाँ के अरे सामान्य रूपमा त्यसरी प्रयोग भएको छ। अब प्रेरित हुन बोलाइएको त्यो चाहिँ छ है, तर सबै विश्वासीहरूलाई नै धेरै जसो प्रयोग भएको छ यो बोलावट भन्ने शब्द। पहिलो पन्थी के अरे फिलिपी तीनको चौधमा म पढ्नेछु ख्रीष्ट येशूमा परमेश्वरको उच्च बोलावटको पुरस्कारको निम्ति म निशानातिर दगुर्दछु। परमेश्वरले मलाई एउटा ज्यादै उच्च बोलावटले बोलाउनु भएको छ। उच्च भनेको एकदमै माथिल्लो है दर्जाको एकदमै विशेष खालको बोलावटले बोलाउनु भएको छ। संसारको कुनै पनि काम अथवा दर्जा भन्दा पनि यो उच्च छ परमेश्वरले बोलाउनु भनेको उच्च बोलावट। अनि यसलाई स्वर्गीय बोलावट पनि भनेको छ हिब्रू तीनको एक पदमा। यसकारण यी पवित्र भाइहरू हो पवित्र के अरे पवित्र भाइहरू हो स्वर्गीय बोलावटका भागीदारहरू हो भनेको छ। स्वर्गीय बोलावट यसले यो पृथ्वीको संसारको कुनै पनि बोलावट जस्तो होइन, यो स्वर्गीय बोलावट। अनि दोस्रो तिमी एकको नौमा यसलाई पवित्र बोलावट पनि भनेको छ। दोस्रो तिमी एकको नौ उहाँले हाम्रा कामहरू अनुसार होइन तर उहाँकै आफ्नो मनसाय र संसार सुरु हुनुभन्दा पहिले हामीलाई ख्रीष्ट येशूमा दिएको अनुग्रह अनुसार हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ। त्यसैले हाम्रो बोलावट चाहिँ पवित्र बोलावट हो, यो एकदम अलग खालको बोलावट हो अनि यो उच्च र स्वर्गीय बोलावट कुनैसँग तुलना गर्न मिल्दैन। अनि अघि नै हामीले हेरेका थियौँ पहिलो त्यसरी चारको साथमा हामीले नपल्टाउँ कि परमेश्वरले हामीलाई के का निम्ति बोलाउनु भएको हो, त्यहाँ भनेको छ पवित्रताको निम्ति बोलाउनु भएको हो। अब हामी एफएसी चारको एकमा फर्कौँ जुन पद हामीले बुझ्न खोजिरहेछौँ। बोलावट चाहिँ यदि उच्च स्वर्गीय र पवित्र छ भने अनि त्यस्तो बोलावटले बोलाएका छौँ भने हाम्रो जीवन कस्तो हुनुपर्छ त, हाम्रो जीवन पनि त्यसको बराबरीमा हुनुपर्छ भने चाहिँ यो पदले बोलावट जस्तो छ तिमीहरूको हिँडाइ पनि त्यस्तै होस् भनेर एफिसकारको एक जुन बोलावटले तिमीहरू बोलाएका छौ त्यसैको योग्य चालमा हिँडा। अब यो योग्य भन्ने जुन शब्द त्यसमा आँखा लगाएका छ हामीले होइन, यो योग्य भन्ने शब्दको अर्थ चाहिँ यो जुन ग्रिक शब्द प्रयोग भएको छ र त्यसलाई अनुवाद गर्दा योग्य भनेको छ नेपालीमा, त्यो शब्द चाहिँ जोख्नु भन्ने शब्दबाट आउँछ। जोख्नु जस्तै कि पसलमा एउटा तराजुले जोख्ने काम गर्छ, जोख्दाखेरि एकातिर ढक राखिन्छ अर्कोतिर चाहिँ माल राखिन्छ। यदि कसैले चाहिँ आलु जोख्दैछ भने उसलाई एक किलो आलु चाहिएछ भने एक किलोको ढक राख्नु पर्यो अनि त्यसपछि चाहिँ आलु थप्दै जानु पर्यो है, अनि एक किलो पुगेपछि त्यो बराबर भयो अर्थात् त्यो आलु जति छ नि आलुको मात्रा चाहिँ एक किलो ढकको योग्य भयो होइन, बराबर भयो योग्य भयो। त्यसैले जब हामीले योग्य भन्ने शब्द यहाँ पढ्छौँ त्यसको अर्थ हो बराबर हुने। अब त्यही अर्थले यो पद पढौ, जुन बोलावटले तिमीहरू बोलाएको छ त्यसैको बराबरीको चालमा हिँड भने, त्यसैको योग्य चालमा हिँड भनेको चाहिँ त्यसको बराबरी बनाऊ भनेको छ। अब हाम्रो बोलावटको बराबरी, बोलावट चाहिँ कस्तो छ भनेको हामीले पढ्यौँ अघि, विभिन्न शब्दमध्ये एउटा शब्द चाहिँ पवित्र बोलावट। अनि हाम्रो पवित्र बोलावटलाई कस्तो खालको जीवन सुहाउँछ त, पवित्र जीवन सुहाउँछ होइन। त्यसैले हामी अब विचार गरौँ है, हामीलाई परमेश्वरले पवित्र जन हुनलाई बोलाउनु भएको छ भने हाम्रो जीवन पनि पवित्र हुनु पर्दो रहेछ। एफिसी 4 1 सिकाएको कुरा नै यही हो। अब त्यसैले यो तराजुमा चाहिँ अब आलु र ढकको सट्टामा अर्कै कुरा राख्नेछ है, एउटा तराजु छ है, अनि त्यो ढक चाहिँ के हो भने त्यो ढक चाहिँ पवित्र बोलावट हो। त्यसैले यतातिर चाहिँ त्यो ढकलाई सम्झौँ पवित्र बोलावटले चाहिँ हामीलाई बोलाएको छ। अब त्यो पवित्र बोलावटलाई बराबरमा ल्याउनलाई होइन हाम्रो जीवन पनि त्यतिकै गर्नु हुनु पर्यो, हल्का त हुनु भएन। हल्का जीवन भयो भने बोलावट चाहिँ पवित्र छ, हिँडाइ चाहिँ अपवित्र छ, त्यो कोरी नभएको शारीरिक विश्वासी जस्तै हुन्छ। त्यसैले पवित्र बोलावट भनेको यो भारी यो जुन वजन छ पवित्र बोलावट, हाम्रो जीवन पनि पवित्र जीवन भयो भने अब बराबर हुन्छ। अनि परमेश्वरले के भनिदिनुहुन्छ भने जुन बोलावटले तिमीहरू बोलाएको छ त्यसको योग्य चालमा हिँड। अब के सबै विश्वासीहरू पवित्र छन्? त्यो भनेको बोलावट भनेको के सबै विश्वासी अलग छन्? छन् है, त्यसको जवाब। तर के सबै विश्वासी पवित्र जीवन बिताउँदैछन्? यो हिँडाइ त्यो चाहिँ अब विश्वासीमा भर पर्छ। कोहीले चाहिँ बोलावट अनुसार हिँडिरह होला, ऊ चाहिँ पवित्र छ पनि र पवित्र जीवन बिताइ पनि रहेका छन् बराबर। अब कोही विश्वासी चाहिँ पवित्र परमेश्वरले उसलाई पवित्र त भन्नुहुन्छ पवित्र जन, तर उसको जीवन चाहिँ पवित्र हिँडाइ नहुन सक्छ। त्यसैले हरेक विश्वासी चाहिँ अलग गरिएको छ अनि हरेक विश्वासी अलग जीवन बिताउनु पर्छ। हरेक विश्वासी पवित्र पारिएको छ, हरेक विश्वासी पवित्र जीवन जिउनु पर्छ। यो दुइटै कुरा बुझ्दै हुनुहुन्छ होला तपाईँले होइन। जस्तै कि एफएसएसको मण्डलीको सबै विश्वासी चाहिँ पवित्र जन हो, कोही कोही मात्र होइन सबै विश्वासी पवित्र जन, साँचो मुक्ति पाएकाहरू होइन, अनि सबै नै पवित्र जन झै हिँड्नु पर्थ्यो। जस्तै कि एकचोटि हामी एफएसी 5 जाउँ त, एफएसी 5 जस्तै कि एफएसी 1:1 त अघि नै हेर्यो एफएसएसमा भएका पवित्र जनहरू भनेर एफएसएसको मण्डलीको सबै विश्वासीलाई पवित्र भनिएको छ। अब एफएसी 5:3 के भनेको छ भने तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस् भनेको छ। त्यस्तै गरी रोममा भएका विश्वासीहरूको कुरा पनि अघि हेरेका थियौँ, रोममा भएकाहरूलाई पवित्र जनहरू भनेको छ। अब रोमी 16 पल्टाउनु छ, रोमी 16:2 रोमको मण्डलीमा भएका विश्वासीहरू पवित्र जनहरू नै थिए किनभने रोमी 1:7 पवित्र जनहरू भनेको छ, अनि उनीहरू पवित्र जीवन बिताएको परमेश्वर चाहनुहुन्थ्यो। रोमी 16:2 म पढ्नेछु, पवित्र जनहरूलाई सुहाउने प्रकारले तिनलाई प्रभुमा स्वागत गर भनेर एउटा काम उनीहरूलाई दिएको छ। यिनीहरू पवित्र जनहरू हौ, हे रोममा भएको विश्वासीहरू। अब पवित्र जन भएकोले पवित्र जनलाई सुहाउने काम गर, अनि यो फिबी भन्ने विश्वासी बहिनीलाई चाहिँ तिमीहरूले स्वागत गर भनेछ है। त्यस्तै गरी तितस दुईमा पल्टाउ, मण्डलीमा वृद्ध बुवाहरू हुन्छ, वृद्ध स्त्रीहरू हुन्छन्, अनि वृद्ध क्रिस्चियन स्त्रीहरूले पनि पवित्र जीवन बिताएको परमेश्वरले चाहनुहुन्छ। तितस दुईको तीनमा यो लेखिएको छ, तितस दुईको तीनमा, यही प्रकारले गुडी स्त्रीहरूको चालचलन पवित्रतालाई सुहाउँदो होस्, न झुटा दोष लगाउने, न पियक्कड, तर असल असल कुराहरू सिकाउने होस् भन्छ। त्यसैले एउटा विश्वासीले यसरी भन्नुपर्छ, यो साँच्चै मुक्ति पाएको भने उसले भन्नुपर्छ, म एउटा पवित्र जन हुँ भन्नुपर्छ, साँचो, र परमेश्वरले मलाई पवित्र बोलावटले बोलाउनु भएको छ, आफू कहाँ बोलाउनु भएको छ, अनि परमेश्वरको सहायताले, परमेश्वरको अनुग्रहले र सामर्थ्यले म एउटा अलग जीवन बिताउने, म के अरे पवित्र जीवन बिताउन म चाहन्छु, ताकि मानिसहरूले मलाई देख्दा चाहिँ साँच्चै नै म चाहिँ परमेश्वरको पवित्र जन हो भनेर सबैले जान, र परमेश्वरले मलाई साँच्चै नै मुक्ति दिनलाई उहाँ मर्नु भएको हो, उहाँ मलाई प्रेम गर्नु भएको हो, र परमेश्वर सत्य हुनुहुन्छ भनेर जानु भनेर म चाहन्छु। अब ठुलो समस्या के हो भने यो एफेसी चारको एकमा जुन हामीले हेर्दैछौ नि, यो पद जसमा धेरै महत्वपूर्ण सत्यता छ, समस्या तब आउँछ जब यो तराजु चाहिँ बराबर हुन सत्तामा अल्गो होचो हुन जान्छ। हाम्रो बोलावट पवित्र छ, तर हाम्रो हिँडाइ चाहिँ जब पवित्र हुँदैन तब चाहिँ समस्या आउँछ, जसरी गोरेथमा पनि समस्या भयो, बोलावट चाहिँ पवित्र छ तर हिँडाइ चाहिँ शारीरिक भएपछि यो चाहिँ बराबर भयो, अनि परमेश्वरले चाहिँ के चाहनुहुन्छ, अब उहाँले जुन परमेश्वरले हामीलाई बोलाउनु भयो उहाँ त पवित्र हुनुहुन्छ, के उहाँ बदलिनुहुन्छ, परमेश्वर त कहिले पनि बदलिनुहुन्छ, अब हामी बदलिनु पर्यो भनेको होइन, उहाँ पवित्र हुनुहुन्छ, उहाँको बोलावट पनि बदलिँदैन, पवित्र नै हुनुहुन्छ, उहाँ कहिले बदलिनु, त्यसैले उहाँको इच्छा के हो भने हामी चाहिँ बदलिएर त्यो बराबरीमा आए र पवित्र जीवन बिताएको उहाँको इच्छा नै, जस्तो कि एफसी के अरे पहिलो तेस्रो कि चारमा हामी त्यो पदलाई हेर्नेछौँ, एफसी चारको तीनमा स्पष्टै लेखेको छ परमेश्वरको इच्छा के हो, किनकि परमेश्वरको इच्छा यही हो तिमीहरूको पवित्रता। कतिजनाले सोच्छन् के होला परमेश्वरको इच्छा मेरो जीवनमा, यहीबाट सुरु गर्नु चाहिँ यही भनेछ, परमेश्वरको इच्छा यही हो तपाईँ पवित्र भएको चाहनुहुन्छ, परमेश्वरको इच्छा के हो मेरो जीवनमा, अलग भएर जिउनु, अलग जीवन जिउनु। अब के यसको मतलब चाहिँ पाप रहित हुनु हो, अब यो संसारमा हामी पाप रहित नै हुन चाहिँ सक्छौँ कि सक्दैनौँ यो संसार, अब बाइबलमा हामीले पहिला पनि हेरेका थियौँ है कि एउटा व्यक्तिले ममा पाप छैन भनेर भन्न सक्दैन, बाइबलले भन्छ कि एउटा व्यक्तिले मैले पाप गरेको छैन भन्न पनि सक्दैन, परमेश्वरलाई थाहा छ कि हामी पाप रहित छैन, र पाप रहित तिमीहरू हुन सक्छौ भनेर पनि भन्नुभएको छ, तर अलग भएर जिएको चाहिँ उहाँले चाहनुहुन्छ, अनि त्यसको लागि परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ अलग भएर जिउन, पवित्र जीवन जिउन, अनि जब पवित्रता भन्ने शब्द आउँछ त्यो त्यसको अर्थ नै के हो भने अलग जीवन जिउन, अनि अघि नै हेरेको थियौँ हामीले पहिलो पत्रुसको एक अध्यायको 15-16 तिमीहरू पवित्र हो किनकि म परमेश्वर तिमीहरूको परमेश्वर पवित्र छु, एकचोटि अब दोस्रो तिनै हामी पल्टाउनु छ, हामी अझ अगाडि बढौँ, यहाँसम्म हामीले हेर्यौँ परमेश्वरले चाहिँ विश्वासी जनहरू अलग भएर जिएको पवित्र जीवन जिएको, संसारबाट अलग, संसारको अभिलाषाबाट अलग, संसारको मूर्ति पूजाबाट अलग, होइन होसियार हुनुपर्छ, सायद हामीले कति कुराहरू अलिक नसोचिकन होइन हामीले चाहिँ संसारकै रीतिहरू अनि संसारको क्रियाकलापहरूबाट जुनबाट अलग हुनुपर्ने तर हामी चाहिँ अलग नभएको हो भने हामी अलग हुँदा पर्छ। परमेश्वरको इच्छा त्यही हो। दोस्रो तिमोथी दुईको 19 लेखेको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ। दोस्रो तिमोथी दुईको 19 जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ अनि ख्रिस्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस् भनेछ। यो पदमा हामी हेरौँ एकछिन के लेखेको छ भने प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ भनेको कुन कुन व्यक्तिहरू साँच्चै मुक्ति पाएका हुन्, कुन कुन साँच्चै परमेश्वरका जनहरू हुन् परमेश्वर जान्नुहुन्छ। अनि 21 पदमा यहाँ पढ्छौ कि यहाँ लेखेको छ, यसकारण मानिसले आफूलाई यिनीहरूबाट शुद्ध पार्छ भने ऊ एउटा आदरको भाँडो बन्नेछ जो पवित्र पारिएको मालिकको काममा आउने र हरेक असल कामका निम्ति तयार पारिएको हुन्छ। यहाँ के सिक्छ भने एउटा विश्वासी चाहिँ एउटा आदरको भाँडा बन्नुपर्छ। के हो यो आदरको भाँडो भने? अनि यही बताएको छ, आदरको भाँडो जो पवित्र पारिएको छ भनेछ, भनेको अलग गरिएको। अनि यो पनि बताएको छ मालिकको काममा आउने। आदरको भाँडा भनेको चाहिँ यो रहेछ, अलग गरिएको र मालिकको काममा आउने। अब प्रश्न आउँछ, तपाईँको मालिक को हुनुहुन्छ? तपाईँले भन्नु होला मेरो मालिक त प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। है, एउटा सांसु विश्वासीले यही भन्न सक्छ, मेरो मालिक चाहिँ प्रभु येशू हुनुहुन्छ। अब एकछिन एउटा भाँडाको विचार गर, तपाईँको घरमा तपाईँले भात खानुभयो अनि तपाईँ साँझ पख फेरि अब भात खाने बेला आयो अनि यसो हेर्दाखेरि त तपाईँले हतारमा भाँडा माझ्न भ्याउनु भएको रहेछ। है, त्यो त खाएर त्यतिकै झुटो छोड्नु भएको रहेछ, फोहोर भएर झिँगाहरू पनि त्यहाँ भन्किसकेको रहेछ। अब के तपाईँले त्यो फोहोर भाँडा त्यसैमा फेरि भात खानुहुन्छ? तपाईँ त्यसलाई तपाईँलाई के गर्नुहुन्छ? सफा गर्नुहुन्छ, त्यसलाई शुद्ध पार्नुहुन्छ अनि त्यसपछि त्यो खाना हुने प्रयोग मालिकको काममा, तपाईँ जब मालिक भयो होइन, त्यो भाँडा चाहिँ तपाईँको 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 निम्ति काममा लाग्ने भाँडा भयो, त्यो पवित्र भयो, सफा भयो। त्यस्तै गरी प्रभु येशूको लागि पनि हामी उहाँ चाहिँ मालिक, हामी चाहिँ भाँडो, आदरको भाँडा भनेको उहाँले हामीलाई काममा लगाउनलाई के हुनुपर्ने रहेछ? यहाँ दोस्रो कोरिन्थी 7:1 भनेछ, हामी पनि पवित्र भयो भने मात्र उहाँले प्रयोग गर्न सक्नुहुन्छ। दोस्रो कोरिन्थी 7:1 लेखेको छ, यसकारण प्रियहरू हो, यी प्रतिज्ञाहरू पाएका हुनाले हामीले शरीर र आत्माका सबै मैलाबाट आफूलाई शुद्ध पारौं र परमेश्वरको डरमा पवित्रता सिद्ध पारौं। परमेश्वरको डरमा भनेछ, भनेको उहाँलाई मन नपर्ने कुनै पनि काम गर्न हामी डराउनु, अनि हाम्रा अङ्गहरूलाई चाहिँ उहाँको शरीरको अङ्गहरूलाई उहाँलाई काम लाग्ने होइन हतियारको रूपमा उहाँको दास हुनको लागि हामीले दियौँ भने परमेश्वरले हामीलाई प्रयोग गर्नुहुन्छ। तर यदि अघि भनेको छ एउटा फोहोर भाँडा छ भने उहाँले प्रयोग गर्न सक्नु। त्यसैले परमेश्वरको इच्छा त के हो भने रोमी 6 पनि पढौँ, रोमी 6:19 तिमीहरूको शरीरको दुर्बलताले गर्दा, रोमी 6:19 तिमीहरूको शरीरको दुर्बलताले गर्दा म मानिसको रीति अनुसार बोल्दछु, किनकि जसरी तिमीहरूले आफ्ना अङ्गहरूलाई दासको रूपमा अधर्मका निम्ति अशुद्धता र अधर्मका वशमा सुम्पिदिएका छौ, त्यसरी नै अब आफ्ना अङ्गहरूलाई दासको रूपमा पवित्रताका निम्ति धार्मिकताको वशमा सुम्प। पवित्रताको निम्ति धार्मिकताको वशमा सुम्प भनेको छ। पवित्रताको निम्ति फल फलाउ पनि भनेको छ यहाँ 22 तबबाट पापबाट स्वतन्त्रता पारिएपछि, स्वतन्त्र पारिएपछि र परमेश्वरको दासहरू भएपछि होइन उहाँ हाम्रो मालिक भयो हामी दास, तिनीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछ, पवित्रताको निम्ति फल फलाउने भनेछ। अनि यसैको पछि हामी लाग्नुपर्छ भनेछ, पवित्रताको पछि लाग पनि भनेछ बाइबलमा अन्य ठाउँमा। त्यसैले हामीले के अध्ययन गर्यौँ, एउटा चाहिँ हरेक विश्वासी प्रत्येक विश्वासी चाहिँ अलग गरिएको छ, उसको पवित्र बोलावट छ, तर अब उसको जिम्मेवारी के छ भने प्रत्येक विश्वासी चाहिँ त्यसको बराबरीमा हिँड्नुपर्छ, त्यसको योग्य चालमा हिँड्नुपर्छ, बोलावट अनुसार सुहाउँदो हिँडाइ हुनु पर्यो, पवित्र बोलावट पवित्रतालाई सुहाउने हिँडाइ हुनु पर्यो। तर प्रत्येक विश्वासीको हिँडाइ चाहिँ त्यसको बराबर नहुन सक्छ। त्यसैले एउटा विश्वासीले हेर्दाखेरि उसले पवित्र जन त हो, तर उसले आफ्नो बोलावट हिँडाइ अनुसार हिँडिरहेको छैन भने ऊ बदल्नु पर्छ। त्यसैले क्रिस्चियन जीवन चाहिँ निरन्तर बदलिने जीवन हो, हाम्रो जीवन हिजोभन्दा आज फरक हुनुपर्छ, आजभन्दा भोलि फरक हुनुपर्छ। म क्रिस्चियन भए अब म भइहाल्यो भने होइन, त्यसैले त हामी हरेक हप्ता जित्नुपर्छ, सिक्नुपर्छ, हामीलाई सुधारिनुपर्छ, परमेश्वरले हामीलाई कहिलेकाहीँ हप्काउनुपर्छ है। अनि सबै उहाँले प्रेममा गर्ने हो, किनभने हामीलाई चाहिँ उहाँ पवित्र भएकोले उहाँको पवित्रतामा हिँडेको चाहनुहुन्छ। अनि कहिलेकाहीँ कसैले हामीलाई भन्नुपर्ने हुन्छ, जस्तो कि मैले कति कुराहरू चाहिँ योपालि आउँदाखेरि चाहिँ थाहा पाएँ, सायद तपाईँले सोच्नु पनि भएको थिएन होला यस्तो कुरा, तर मैले मलाई सुन्दाखेरि त यो त अचम्म लाग्यो। जस्तो कि तपाईँहरू यसलाई चाहिँ के अरे लिएर यसलाई चाहिँ सकारात्मक रूपले चाहिँ लिइदिनु भयो भने राम्रो हुन्छ। जस्तो कि तिहारमा चाहिँ अब संसारले के गर्छ, पूजा त गर्छ, अब हामीले त त्यो त गर्दैन, तर उनीहरूले पूजा गर्दा के प्रयोग गर्छ, विभिन्न चिज प्रयोग गर्दा फुल पनि प्रयोग गर्छ। अनि मैले के सुने भने अब फुल बेच्नलाई चाहिँ हाम्रो विश्वासीहरू चाहिँ जानुभएको छ, सुन्दाखेरि चाहिँ मलाई एकछिन चाहिँ छक्क लाग्यो कि मैले जे फुल बेचिन्छ त्यो त हामीलाई थाहा छ कि त्यसले माला बनाउँछ, सायद माला बनाएर पनि बेच्नु भयो कि त्यो त थाहा छैन मलाई, तर त्यो त मूर्तिको लागि हो, अझ एउटा मान्छेको लागि, अझ कुकुरको लागि पनि होइन, कुकुरलाई कागलाई जेला भेटाउँछ उनीहरूले लगाउँछ। अब हाम्रो व्यापार भनौँला त्यो, तर हामी त अलग हुनुपर्ने, हाम्रो व्यापार पनि, हाम्रो लेनदेन, हाम्रो हरेक कुरा। त्यसैले गर्दाखेरि यो अध्ययनबाट सायद तपाईँलाई त्यो बुझ्नलाई, अब मैले त्यतिकै सुरुमा भनेको रहेछ खै के फरक पर्ला जस्तो लाग्छ, तर यो अध्ययनबाट चाहिँ हामीले बुझ्छौँ कि हाम्रो जीवन त अलग हुनुपर्छ, फरक हो। अनि हाम्रो भनौँ न बाहिरीबाट हेर्दाखेरि पनि हामी अलग छौँ, यो मूर्ति पूजासँग हाम्रो सरोकारै छैन भन्ने चाहिँ स्पष्ट सन्देश हुनुपर्छ, न हामी किन्छौँ न बेच्छौँ यस्तो कुराहरू है, जुन कुरा चाहिँ मूर्तिको लागि प्रयोग हुने कुरा। अनि अन्य कुराहरू पनि हुनसक्छ जुन चाहिँ तपाईँले अब चाहिँ विचार गर्नको लागि चाहिँ परमेश्वरले यो वचनहरूद्वारा तपाईँलाई सहायता गर्नुहुन्छ। अब कुरो के भने हामीले चाहिँ यसबाट चाहिँ बदलिनुपर्छ भन्ने कुरा चाहिँ सिकिरहन्छु, हरेक जीवन जो हुन्छ मेरो जीवनमा पनि हुन्छ, जुन चाहिँ परमेश्वरले देखाउनुहुन्छ ए यो त यो तराजु अलिकति ब्यालेन्स भएन है, परमेश्वरले त यो भन्नुभएको छ यो चाहिँ अब बराबरमा ल्याउनु पर्यो। त्यसैले गर्दाखेरि अनि यो नै परमेश्वरलाई मनपर्छ, जब चाहिँ हामी पवित्र बोलावट अनुसार हाम्रो निर्णय हुन थाल्छ।
Gain their reward.
अब हामी चाहिँ तिनवटा तथ्यहरू अध्ययन गर्यौँ, चौथो तथ्यमा चाहिँ हामी जान लागेका छौँ, त्यो के भने अहिलेसम्म के के अध्ययन गर्यौँ, परमेश्वर पवित्र हुनुहुन्छ भनेर अध्ययन गर्यौँ, नम्बर दुई हरेक विश्वासी पवित्र पारिएको छ भनेर पनि अध्ययन गर्यौँ, अनि नम्बर तिन हरेक विश्वासी पवित्र पारिएकोले पवित्र जीवन जिउनुपर्छ भनेर पनि। अब चौथो कुरा चाहिँ हामीले के हेर्न लागेको छ भने यो पनि निकै आशिषपूर्ण छ, त्यो के भने बाइबलमा जब हामी अलग जीवन जिउनुपर्छ भनेको छ यसको चाहिँ दुईटा पक्ष छ, अलग पन्थाको दुईटा पक्षहरू हेर्न लागेको छ। एउटालाई चाहिँ कुनै बाट हामी अलग हुनेछौँ, जस्तो कि मैले अहिले घडी यहाँबाट यहाँ लगेँ नि, जब मैले यो घडी यो दायाँपट्टिबाट यसलाई उठाएँ नि यसबाट दायाँबाट मैले अलग गरेँ, दायाँबाट अलग भएँ, तर दायाँबाट अलग गर्न साथ देब्रे पछि अलग भयो अन्त बाटो अलग यो चाहिँ तर्फ अलग भन्न सकिन्छ। अनि हामी विश्वासीको जीवनमा पनि ठ्याक्कै यस्तै छ, हामी केही बाटो अलग हुनुपर्छ अनि हामी केही तर्फ अलग हुनुपर्छ। अनि यो बुझ्यो भने अझ हामीले यो पवित्र जीवन जीवन भनेको के हो बुझ्छ। अब यस यो हेर्नलाई चाहिँ हामी फेरि इजरायललाई हेर्नेछौँ चित्रणको रूपमा, त्यसैले कहाँ जाउँ भने दोस्रो समूह सात अध्यायमा जाउँ, दोस्रो समूह सात अध्याय, दोस्रो समय सात अध्यायको अनि 23-24 पद पढ्न लागिरहेको छ। अनि हामीलाई थाहा छ मिश्र देशको दासत्वबाट परमेश्वरले इजरायलीहरूलाई अलग गर्नुभएको थियो, छुट्याउनु भएको थियो। अनि दोस्रो समयको 7:23 म पढ्न थाल्छु, अनि तपाईँको आफ्नै जाति इजरायल जस्तो अरू को छ, पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो जसद्वारा तपाईँले आफ्नो नाउँ फैलाउनु भयो र मिश्रबाट छुट्याउनु भएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देव देवताहरूलाई धपाइदिनु भयो र महान डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो। 24 पदमा भनेछ तपाईँले आफ्नै प्रजा इजरायललाई सदा सर्वदाको निम्ति आफ्नै तुल्याउनलाई स्थिर गर्नुभएको छ अनि हे परमप्रभु तपाईँ तिनीहरूका परमेश्वर हुनुभएको छ। अब यहाँ दुईटा कुरा हेर्न लागेको छ, इजरायललाई परमेश्वरले के बाटो छुटाउनु भएको थियो, उसको प्रश्नको त जवाफ त स्पष्ट छ, उनीहरूलाई एउटा देशबाट सिकाउनु भएको थियो होइन, त्यो देशको नाम चाहिँ के थियो, मिश्र थियो। त्यसैले मिश्रबाट होइन यो घडी आउँछ, मिश्रबाट परमेश्वरले छुटाउनु भयो त छुटाएर त्यतिकै होइन जहाँसुकै जाओस् भन्नु त भएन, परमेश्वरले चाहिँ आफ्नो निम्ति छुटाउनु भएको छ, त्यो चाहिँ 24 पदमा छ, के कसो होइन 23 पदमै रहेछ, जसो तपाईँले पृथ्वीको एउटा जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभएको छ आफ्नो प्रजा बनाउन। त्यस्तै गरी हामी लेवी 20 अध्यायमा छौँ, त्यो दुईवटा पक्षलाई हामीले विभिन्न उदाहरणहरू हेर्नेछौँ अनि स्पष्ट हुनेछ बाट अलग र तर्फ अलग। लेवी 20:26 यही इजरायलीहरूलाई यसरी भनिएको छ, लेवी 20:26, तिमीहरू मेरो निम्ति पवित्र हो किनकि म परमप्रभु पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्याएको हुँ। देख्नुभयो त के बाटो अलग गर्नुभएछ, अरू जातिहरूबाट है, संसारका सबै जातिहरूको बीचबाट परमेश्वरले इजरायलीहरूलाई चाहिँ अलग गर्नु के को निम्ति, यहाँ भनेको छ मेरो निम्ति मेरै हुनलाई, त्यसैले तिमीहरू पवित्र हो अलग बाटो र तर्फ दुइटै देख्नुभयो। अब त्यस्तै थुप्रै पदहरू छन् है, अनि अब पुरानो नियमलाई छोडेर नयाँ नियममा पनि यो हेर, यहोन्ना 5 अध्यायमा यो बाट अलग र तर्फ अलग लाई नयाँ नियममा यहोन्ना 5:24 हेर्नेछौ। यहोन्ना 5:24 यहाँ पनि बाट र तर्फ, साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ ऊसँग अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन। अब याद गर्नुहोस् त तर भनेछ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ, त्यसैले साँचो विश्वासीलाई परमेश्वरले मृत्युबाट अलग गर्नु भएको छ, के तर्फ अलग गर्नु भएको छ, जीवन तर्फ अलग गर्नु, जीवनमा सरिसकेको छ भनेपछि जीवनतर्फ भनेको। त्यसैले हरेक ठाउँमा त्यो बाट र तर्फ भन्ने शब्द नभेटिए पनि त्यो विचार चाहिँ त्यो सत्यता चाहिँ त्यहाँ छ, एउटा बाटो निकालेर अर्को देख्छ, जस्तो कि रोमी 6:11 पनि छ, रोमी 6:11 यो दुईटा कुरालाई भेटाउन खोजौँ त, अनि यो चाहिँ तपाईँहरू पनि म सँगसँगै यहाँ विचार गर्नुहोस् है, यहाँ के भनेको छ रोमी 6:11 त्यो दुईटा पक्ष यहाँ सकि छैन, यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका छन्। केबाट हामीलाई अलग गर्नुभएको छ भनेर जनाउने यहाँ शब्दहरू कुन हुन्, यसो विचार गर्नुहोस् त, अब बाटो भन्ने शब्द नै यो पदमा त छैन, तर एउटा ठाउँबाट हामीलाई अलग गर्नुभयो, एउटा कुराबाट हामीलाई अलग गर्नुभएको कुरा चाहिँ छ, त्यो त्यो चाहिँ के हो, पाप भनेको होइन, कसरी भन्नुहोस् पापका निम्ति साँच्चै मरेका, मृत्युले त अलगै भएको छ नि त होइन, शरीर मर्दाखेरि प्राण र शरीरै छुट्टिन्छ, हामी चाहिँ पापबाट अलग पारिएको, त्यसैले बाटो अलग पापका निम्ति मरेका भन्ने शब्दले जनाएको छ, तर के को के तर्फ अलग पारिएको हामी, अब त्यही पदको दोस्रो भागले भन्छ तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका छन्, हामीलाई चाहिँ परमेश्वर तर्फ हामीलाई अलग गरिएको छ, परमेश्वरका निम्ति जिउँदा भएका छन् भन्ने शब्दले चाहिँ त्यो जनाउँछ। अब तपाईँ यो पदहरू यसरी हेर्न अलिअलि सिक्दै हुनुहुन्छ है, एक दुईवटा अझै गर्नेछौँ है, किनभने यो कागजमा चाहिँ तपाईँले थुप्रै पदहरू अब छुट्याउनु पर्ने हुन्छ, कुन चाहिँ बाटो हो कुन चाहिँ तर्फ, के बाटो के तर्फ छुट्याउनलाई चाहिँ तपाईँहरूलाई अभ्यास दिनेछ, अनि त्यो किन एकदम काम लाग्दछ भने जब तपाईँले बाइबल चाहिँ त्यसरी पढ्न सिक्न थाल्नुहुन्छ तपाईँले साँच्चै त्यो अर्थहरू बुझ्न थाल्नुहुन्छ, अनि परमेश्वरको पवित्र आत्माले वास्तवमा हरेक शब्दहरू नै त्यसरी अर्थहरू बुझेको चाहनुहुन्छ, त्यसरी निहालेर केमाउँदै हेरेको चाहनुहुन्छ। त्यसैले अर्को पनि एउटा हामी अभ्यास गरौँ है, रोमी 6:22 हेरौँ, यो त सजिलो होला है, रोमी 6:22 के बाट अलग र के तर्फ अलग है, त्यति हामी भट्टाउन खोजेका छौँ, रोमी 6:22 पढ्नेछौँ, तर अब पापबाट स्वतन्त्रता के अरे पापबाट स्वतन्त्र पारिएपछि र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछ भने अब केबाट हामी अलग गरिएको कुरा यहाँ बताएछ हजुर पापबाट एकदम सजिलो छ है पापबाट स्वतन्त्र पार्यो हामी पापबाट अलग भयो के तर्फ हामी अलग गरियौँ एकदम ठिक पवित्रताका निम्ति भनेछ निम्ति भन्दा चाहिँ तर्फ पवित्रता तर्फ हामीलाई चाहिँ अलग गर्यो भनेपछि हामी चाहिँ यहाँ आउनुपर्छ यहाँ होइन होइन यहाँबाट त हामीलाई अलग गर्नु भएको छ फेरि हामी यता जानु चाहिँ यो चाहिँ ब्यालेन्स भयो होइन अब यस्तै थुप्रै थुप्रै पदहरूमा छ जस्तै अर्को ठाउँमा छ पहिलो थेसलोनिकी 1:9 जाउँ त पहिलो थेसलोनिकी 1:9 अनि म चाहिँ यहाँ कागजमा यो पाठमा भएको पदहरू सबै हेरिरहेको छैन कुनै कुनै मात्र अनि तपाईँहरूले चाहिँ अध्ययनमा चाहिँ हरेक नै राम्ररी हेर्दै गर्नुहोस् समय लगाउँदै पहिलो थेसलोनिकी 1:9 पनि एकदम स्पष्ट छ लेखेको छ बाटो र तर्फ किनकि हामी तिमीहरूका कस्तो प्रकारले प्रवेश गर्यौं अनि जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नका निम्ति कसरी तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ सो कुरा तिमीहरू आफैले हाम्रो विषयमा बताउँछ अब यहाँ त के बाटो अलग भनेको छ मूर्तिहरूबाट ठिक अनि के तर्फ अलग परमेश्वरतर्फ अझ पुरै भन्यो भने जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति परमेश्वरतर्फ अलग है अब तपाईँहरूले यो देख्नुभयो है अब अर्को एउटा पहिलो 25:24 अब एउटा यो उदाहरण गरेर त्यसपछि अरू दुई फरक प्रकारले गर्नुहुन्छ पहिलो 25:24 चाहिँ यहाँ लेखेछ हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रो पापहरू क्रुसमाथि बोक्नु भयो उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो अब यसमा चाहिँ के बाटो अलग अब बाटो भन्ने शब्द त नभेटिएला तर त्यो विचार चाहिँ यहाँ छ यहाँ भनेको छ पापहरूका निम्ति मरेर भन्दा साथ पापबाट अलग भनेको छ पापसँग हाम्रो सम्बन्ध चाहिँ मृत्युले काट्या जस्तै क्रुसमा हामी उहाँसँगै मरेको हो भनेर ठानेर पापसँग हाम्रो सरोकार छैन भनेर हामी पापबाट अलग के को निम्ति अलग अथवा के तर्फ अलग यो पदमा चाहिँ कसैले भनिदिनुहुन्छ कि धार्मिकताको निम्ति एकदम ठिक धार्मिकताको निम्ति बाँचौ भनेर भनेको छ त्यसैले धार्मिकताको निम्ति हामी अथवा धार्मिकताको तर्फ अलग अब तपाईँहरूले चाहिँ दर्जनौ पदहरू यहाँ हेर्नुपर्ने छ यो पाठ जसले गर्नुहुनेछ है अनि त्यो पदहरू हेर्दाखेरि चाहिँ तपाईँले चाहिँ अब यो खण्ड आउँछ जहाँ चाहिँ पदै पद लेखेको छ भजन सङ्ग्रह 107:2 मती 1:21 त्यसको छेउमा चाहिँ एउटा खाली ठाउँ भर्नुपर्नेछ अनि त्यहाँ चाहिँ तपाईँले के गर्नुपर्छ भने पहिला यो पद राम्रोसँग पढ्ने अनि त्यो पदमा चाहिँ बाटो अलगको कुरा गरेको हो कि तर्फ अलगको कुरा गरेको है भनेर चाहिँ पत्ता लगाउने जस्तै एउटा चाहिँ गरिदिनु पर्ला भजन सङ्ग्रह 107:2 है नयाँ अनुवादबाट जुन अनुवाद छ हेर्नुहोस् 107:2 पद अब यो पदहरूमा चाहिँ बाटोतर्फ दुइटै नभइकन एउटा मात्र छ कि बाटो छ कि तर्फ छ त्यो विचार छ होइन शब्द नहुन पनि सक्छ अनि कहिले काहीँ त्यो शब्द होला त्यो बाटो भन्ने शब्द तर त्यो अर्थ चाहिँ त्यो शब्द हेर्दैमा मात्र नहुन सक्छ जस्तै कि भजन सङ्ग्रह 107:2 यहाँ के लेखेछ भने परम प्रभुद्वारा छुटकारा पाएकाहरूले त्यसै भनौँ जसलाई उहाँले शत्रुहरूको पन्जाबाट छुटकारा दिनुभएको छ अब यहाँ त के अरे बाटो भन्ने शब्द पनि छ तर त्यो शब्द मात्र होइन कि पुरै अर्थ बुझ्न खोज्नु पर्यो यहाँ चाहिँ परमेश्वरबाट छुटकारा पाएकाहरूको कुरा छ छुटकारा पाउन साथ पाएको कुरा गर्न साथ यो चाहिँ तर्फ अलग हो कि बाटो अलग हो कुनै थोकबाट छुट्नु कुनै थोकबाट खुत्किनु भन्न साथ यो त कुनै चिज बाटो होइन त त्यसैले तपाईँले यो पद पढेपछि तपाईँले यहाँ बाटो लेख्नुहोस् जस्तो कि यहाँ मैले यहाँ चाहिँ बाटो भने अनि यो भाग चाहिँ एकदमै विचार गरेर निहालेर गर्नुपर्छ बाटो हो कि तर्फ अनि गर्दाखेरि सहायता चाहियो भने कसैसँग होइन सहायता लिन सकिन्छ, जसले अलि बुझेछ होइन, यहाँ बाहिर हुनुहुन्छ नि, त्यसैले हामीले चाहिँ यो अलगपन्थाको चौथो बुधा पनि हेऱ्यौँ। त्यो चाहिँ भने त्यसको दुईवटा पक्ष, केही बाटो अलग भएछ, केही तर्फ अलग भएछ। अब हामीले अर्को बुधा पनि हेर्न प्रयास गर्न सकिएला कि, समय अलिकति रहेछ। अब के हेर्नेछ भने पाँचौँ तथ्यमा, परमेश्वरले मुक्ति पाएका र नपाएकाहरूको बिचमा एउटा भिन्नता राख्नु भएको छ। उहाँले यो भिन्नता नै ज्यादै स्पष्ट गरी देखियोस् भन्ने चाहनुहुन्छ। अर्को शब्द भन्नु भने एउटा विश्वासी एउटा अलग जीवन बिताउनु चाहिँ अनिवार्य छ। अनि एकचोटि व्यवस्था 18 अध्यायमा मुक्ति पाएका र नपाएकाहरूको बिचमा भिन्नता परमेश्वरले राख्नु भएकोले भिन्न जीवन जिउनुपर्छ भन्ने कुरा आएको छ। व्यवस्था 18 9-14 चौध पदमा इजरायलीहरूलाई लेखेको कुरा हामी पढ्न लागेका छौँ। परमेश्वरको जनहरू इजरायलीहरूलाई के भने, व्यवस्था 18:9 म सुरु गर्नेछु। परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखा सिकी नगर्नु। आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकुन अपशकुन बताउने, जोखाना हेर्ने, जादुगरी गर्ने, टुनामुना गर्ने, मृतसँग सल्लाह लिने, विजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अघि घृणित हो। यी घृणित भितिफिटीहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरको सामान्य तिमीहरू निर्दोष हुनुपर्छ। चौध पद, तिमीहरूले अधिकार गर्ने जातिहरू जोखाना हेर्ने र जादुगरी गर्नेहरूका कुरा सुन्छ, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइ मध्येबाट म जस्तै एउटा अगमवक्ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ, तिमीहरूले तिनको कुरा सुन्नु, किनकि अब उपरान्त परमप्रभु हाम्रा परमेश्वरको स्वर सुन्न नपरोस् र यो डरलाग्दो अग्नि कहिले हेर्नु नपरोस्, न त हामी मर्नेछौँ भनी हरेक पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्वरसँग तिमीहरूले यही बिन्ती गरेका थियो। अब अन्य जातिहरूका रीतिहरू इजरायलीहरूले सिक्नुहुन्थ्यो कि हुनुहुन्थ्यो? हुँदैन थियो। देखा सिकी गर्नु हुनुहुन्थ्यो कि हुन्थ्यो कि हुनुहुन्थ्यो? हुँदैन थियो। उनीहरू चाहिँ त्यो देशभित्र पसेपछि उनीहरूले चाहिँ परमेश्वरले जे भन्नुभएको छ त्यो गरेको परमेश्वर चाहनुहुन्थ्यो। अनि उनीहरूले चाहिँ यो भिन्नता राख्नु पर्थ्यो, शुद्ध र अशुद्ध के हो। जस्तो कि लेवी 10 हामी हेर्नेछौँ, लेवी 10:10 10:10 पवित्र र साधारण अनि शुद्ध र अशुद्धमा तिमीहरूले भेद राख्नुपर्छ, फरक राख्नुपर्छ, एउटै हो भन्नु हुँदैन थियो। जस्तो कि लेवी 11:47 पनि हामी पढ्छौँ, शुद्ध र अशुद्ध अनि प्राणीमा खान हुने र नहुनेमा भेद राख्नुपर्छ। अब इजरायलीहरूले चाहिँ खाने नखाने नियम थुप्रो थियो, अब हामीलाई चाहिँ त्यो नियम छैन मण्डली युगमा आएर, तर सिद्धान्त चाहिँ छ है, पवित्र र अपवित्र त हामीले पनि अहिले पनि छुट्याउनु पर्छ। उनीहरूलाई चाहिँ खानेकुराको बानीदेखि सिकाउने हुनुहुन्थ्यो, त्यो चाहिँ एउटा चित्रणको रूपमा जीवन तिमीहरूको अरूको भन्दा फरक हुनुहुन्छ भनेर सिकाउनलाई, आने बानी खाने बानी सबैबाट उनीहरूलाई सिकाउनु। अब सानो नानीलाई चित्रबाट सिकाएको छ, अब मण्डलीका विश्वासीहरूलाई चाहिँ त्यसको वास्तविकताको आज्ञा चाहिँ छ, शुद्ध र अशुद्ध चाहिँ अलग गर्नुपर्छ भनेर। अब त्यसैले नयाँ नियममा अब हामी पल्टाउनेछौँ है, एकछि 2 जाउँ अनि त्यहाँ पल्टाउने गर्दाखेरि परमेश्वरले फरक राख्नुहुन्छ भन्ने कुरा त कसरी पनि थाहा छ भने 12 थिए, चेलाहरू थिए प्रभु येशू, त्यो 12 प्रभु येशूले के भन्नु भने तिमीहरू सबै चाहिँ शुद्ध छैन, तिमीहरूमध्ये एकजना चाहिँ अशुद्ध नै छ, मुक्ति पाएको छैन भनेर पनि भन्नुभयो। अनि त्यो चाहिँ को थियो तपाईँलाई थाहा छ है, उसको नाम के थियो? यहुदा इस्करियोत। 12 एउटा चेला भएर पनि उसले मुक्ति नै पाएको, अनि प्रभुलाई थाहा थियो तिमीहरू सबै शुद्ध छैन, त्यसरी प्रभुले पनि शुद्ध र अशुद्ध र फरक राख्नुहुन्थ्यो। अब त्यस्तै हामीलाई भन्नुभएको छ 1:13 पढ्नेछु, यसै कारण सम्झना गर, बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियो अनि शरीरमा हातले गरिएको खतना भनिनेद्वारा तिमीहरू बिना खतनाका भनिन्थ्यो। त्यस समयमा तिमीहरू ख्रिस्ट विहीन थियो, इजरायलको नागरिकताबाट अलग प्रतिज्ञाका वाचाहरूबाट पराए आशा नभएका र संसारमा परमेश्वर रहित थियो। तर अब त ख्रिस्ट येशुमा तिनीहरू जो बितेको समयमा टाढा थियो ख्रिस्टको रगतद्वारा नजिक पारिएका छ। एफेसीहरूलाई विश्वासीहरूलाई उनीहरूले मुक्ति पाएको समयको अगाडिको सम्झना गराउँदै भनेको छ, बितेको समयमा तिमीहरू कस्तो चालमा हिँड्थ्यो, शरीर अनुसार मुक्ति नपाएका अन्य जातिहरू जस्तै हिँड्थ्यौ, तर मुक्ति पाएपछि चाहिँ तिमीहरू फरक भएका छौ भन्न खोजिरहेको छ। म त पहिला ख्रिस्ट विहीन थियो, आशा थियो परमेश्वर